नमस्ते नमस्ते नमस्ते। प्रत्येक आइतबार साँझ 5:30 बजेदेखि 36 बजेसम्म रेडियो एडलेटको 101.5 तरङ्गबाट प्रसारण हुने कार्यक्रम युवा संसार लिएर आज म विकास धमला तपाईँहरू सामु उपस्थित भइसकेको छु। हामी अहिले दसैँको लहरमा झुमिरहेका छौँ। सबैको घर घरमा दसैँ छाएको छ। आफूभन्दा आदरणीय सम्माननीयबाट टिका र आशीर्वाद ग्रहण गर्ने कार्यक्रम पनि घर घरमा जारी नै छ। अनि नेपालीहरूको अर्को चाड दीपावलीको पनि हामी पर्खाइमा जुमिरहेका छौँ। र अहिले हामी कार्यक्रम युवा संसार लिएर तपाईँहरूसँग उपस्थित भइसकेका छौँ। हाम्रो कार्यक्रम सुरुवात गर्नुभन्दा अगाडि म तपाईँहरूलाई युवा संसारको कार्यक्रममा तपाईँहरूलाई एउटा नरेन्द्र प्यासीको सुमधुर स्वरमा सजिएको एउटा गीत सुनाएर कार्यक्रममा तपाईँहरूलाई स्वागत गर्न गइरहेको छु।
एक्लो बनाएर के गर्न खोजौ प्रिया, एक्लो बनाएर छोटो माया दुख मुटु हाँस्न सक्दिन, छोटो माया दुख मुटु हाँस्न सक्दिन, तिमी बिना एक पल पनि बाँच्न सक्दिन, तिमी बिना एक पल पनि बाँच्न सक्दिन। रातमा छटपटाई आफै डराएर पागल भई तिम्रै यादमा एक्लै कराएर, मध्य रातमा छटपटाई आफै डराएर पागल भई तिम्रै यादमा एक्लै कराएर, लटकाएर एक्लै छोड्यौ अर्कै पाए पछि, लटकाएर एक्लै छोड्यौ अर्कै पाए पछि, मैले भने मायामा चोट खाए पछि, मैले भने मायामा चोट खाए पछि। चोटका घाउ चराएर सारा जीवन बिचल्ली हो तिम्रै यादमा हराएर, तिम्रे दिएका चोटका घाउ चराएर सारा जीवन बिचल्ली हो तिम्रै यादमा हराएर, सुन्दा खुशी मनाउनु मारो भने खबर सुन्दा खुशी मनाउनु अर्कैलाई मन पराएर मलाई तडपाएर
हजुर श्रोता मित्र नरेन्द्र प्यासीको स्वरमा सजिएको सुमधुरु गीत अर्कैलाई मन पराएर बोलको गीत तपाईँहरूलाई सुनाएर मैले कार्यक्रम युवा संचारलाई औपचारिक रूपमा थालनी गरिसकेको छु। अब भने हाम्रो कार्यक्रमको सेगमेन्टमा रहेको छ समाचारको पालो। संसारभर कस्ता गतिविधिहरू गत हप्तामा संसारमा कस्ता कस्ता रोचकिला घटनाहरू घटे भन्ने विषयमा तपाईँलाई समाचार लिएर हामी अगाडि आइरहेका छौँ र समाचार सुरु गरौँ। समाचार हङकङमा भइरहेको अहिले भर्खरै भइरहेको विरोधको बारेमा लेखिएको एउटा समाचार रहेको छ। हजारौं लोकतन्त्र समर्थकहरू सड़कमा उत्रेर हङकङका मुख्य सड़कमा प्रदर्शन गरेका छन्। प्रहरीले अश्रु ग्यास प्रहार गर्दै सड़कबाट पछि हट्न दिएको चेतावनी व्यवस्था गर्दै उनीहरूको सड़क प्रदर्शन जारी छ। प्रदर्शनका कारण ब्याङ्क स्कूल बन्द भएका छन्। प्रदर्शनको असर यातायातमा पनि परेको छ। 2017 हङकङमा हुने चुनावमा चीन सरकारको उम्मेद्वार छान्ने योजनाको विरोधमा लोकतन्त्र समर्थकहरू प्रदर्शनमा उत्रिएका हुन्। यसैबीच हङकङका मुख्य कार्यकारीले प्रदर्शन रोक्न चिनिया सेना परिचालनको सम्भावनालाई हल्लाको संज्ञा दिएका छन्। त्यसै गरी अर्को समाचार भारत सम्बन्धी अर्को समाचार। भारत बेंगलोरको विशेष अदालतले दक्षिण भारतीय राज्य तमिलनाडुकी मुख्यमन्त्री जे जयललितालाई आमदानी भन्दा धेरै सम्पत्ति थुपारेको अभियोगमा दोषी ठहर गर्दै 4 वर्ष जेल सजाय सुनाएको छ। बेंगलोरको विशेष अदालतले जयललिता र उनका 3 सहयोगीलाई आमदानी भन्दा पनि धेरै सम्पत्ति कमाएको अभियोगमा दोषी ठहर गर्दै जेल सजाएको फैसला सुनाएको हो। सन् 1996 परेको मुद्दामा अदालतले जयललितालाई 1 अर्ब भारतीय रूपियाँ जरिवानाको फैसला समेत गरेको छ। उनका सहयोगी शशिकला र धर्मपुत्र सुधाकरणलाई पनि 4 वर्षको जेल सजाय र 10 करोड रूपियाँ जरिवाना सुनाइएको छ। फैसलापछि क्रुद्ध जयललिता समर्थक तमिलनाडुभर नै सड़क प्रदर्शनमा उत्रेका छन्। जयललिता पहिलोपल्ट तमिलनाडुको मुख्यमन्त्री भएपछि उक्त मुद्दा दायर भएको थियो। उनी अहिले तेस्रोपल्ट मुख्यमन्त्रीको रूपमा कार्यरत छिन्। अदालतको फैसलापछि जयललिताको विधानसभा सदस्यता पनि स्वत सकिएको छ। अन्तर्राष्ट्रिय यो समाचारहरू एकदमै रोचकिला यी दुईटा समाचारहरू अहिले विश्वमा एकदमै बजार तातिरहेको बेलामा समाचारका पृष्ठहरू सबै तातिरहेको बेलामा यो दुईटा समाचारहरू मैले तपाईँहरूलाई अहिले प्रस्तुत गरिसकेँ। अब भने मेरो हातमा रहेको छ भुटान सम्बन्धी केही नयाँ समाचारहरू। इन्टरनेसनल क्याम्पेन फर ह्युमन राइट्स इन भुटानले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई भुटानी शरणार्थीबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित कुरो उठाउन आग्रह गरेको छ। गत साता संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन मोदी पहिलो पटक अमेरिका आएको बेला ओबामासित भेट भएको थियो। सो संस्थाले सबैभन्दा धेरै भुटानीहरू पुनर्वास गराएको अमेरिकाले भुटानीहरूको स्वदेश फिर्तीका लागि कुरा उठाउनु जिम्मेवारी हो भनेको छ। उसले भारत र अमेरिकाको संलग्नताले मात्र समस्या समाधानमा सहयोग पुग्ने बताएको छ। सो अपिलको प्रति भुटानमा नेशनल काउन्सिल मेम्बर्स, भुटान प्राइम मिनिस्टर, नेशनल एसेम्ब्ली मेम्बर्स, नेशनल एसेम्ब्लीका स्पिकर, भारतीय विदेश मन्त्री र अन्य सम्बन्धित निकायलाई पनि पठाइएको थियो। अर्को एउटा समाचार भुटान सम्बन्धी नै। भुटानको एक अदालतले धर्म प्रचारको नाममा पैसा लिएको भन्दै 2 क्रिश्चियन पास्टरहरूलाई जेल सजाय तोकेको छ। पास्टरहरू तान्दिन वाङ्गेल र एमबी थापाले अब 3 वर्ष 11 महिना जेलमा बस्नुपर्नेछ। वाङ्गेलले धर्म प्रचारको लागि विदेशी बार अमेरिकी डलर 11,864 लिएको प्रमाणित भएको थियो। तर उनले 763 डलर जमानत तिरेपछि तारेकमा छुटकारा पाएका छन्। थापाले भने जमानत राख्न नसकेका कारण जेल जानु परेको छ। उनीहरू दुवैलाई प्रहरीले दोरखाबाट पक्राउ माफ गर्नुहोला। भुटान सम्बन्धीकै अर्को एउटा समाचार फेरि प्रसारण गर्न चाहन्छु। भुटानका राजा रानी शुक्रबार रानी जेटसन पेमाले पढेको विद्यालय पुगेका छन्। भारतको हिमाचल प्रदेशमा पर्ने लरेन्स स्कूलमा आयोजित एक विशेष कार्यक्रममा उनीहरू सहभागी बनेका हुन्। रानी जेटसन पेमा दिउँसोको खेलकुद तथा सांगीतिक कार्यक्रममा पनि सहभागी भइन् भने राजा जिग्मे खेसर नाङ्गेल वाङसुक साँझको एक विशेष कार्यक्रममा मात्र सहभागी बने। रानी जेटसन पेमा 2008 यही कलेजमा 11-12 अध्ययन गरेकी थिइन्। हामीले अन्तर्राष्ट्रिय जगतमा भुटान सम्बन्धी रोचकिला प्रसङ्गहरू समाचारहरू अहिले भर्खरै मात्र तपाईँहरूलाई प्रस्तुत गरेका छौँ। अहिले श्रोताबिन श्रोता साथी सबैतिर दसैँको लहर छाएको छ, सबैतिर दसैँ छाएको छ भन्दाखेरि पनि दसैँ भर्खरै मात्र सुरु भएको थियो जस्तो मात्र लागेको थियो, तर अहिले दसैँ सिद्धिने बेला पनि भएको छ। अब 2 मात्र चाहिँ नै दसैँको टिका लगाउने समय रहेको छ, त्यस पछाडि हामी हाम्रो नेपालीहरूको अर्को महान चाड शुभ दीपावलीको पनि प्रतीक्षामा रहनेछौँ। शुभ दीपावली सम्बन्धीको गीत पनि हामीसँग अहिले रहनेछ। म केही बेरमा तपाईँहरूलाई दीपावली सम्बन्धीको एउटा गीत बजाएर पनि मनोरञ्जन दिने कोसिस गर्नेछौँ। अहिले भने समाचार सुनिसके पछाडि पक्कै पनि साङ्गीतिक कोसेली हजुरहरूलाई प्रस्तुत नगरिकन रहन सक्दिनँ, त्यही भएर एउटा साङ्गीतिक कोसेली सन्तोष अधिकारीको स्वरमा सजिएको एउटा सुमधुर गीत, एकदमै मिठो छ यो गीत, एकदमै आनन्ददायक छ, मजा छुट्टै बोलको गीत तपाईँहरूलाई सुनाउन गइरहेको छु।
लाउनु को मजा छुट्टै, धुली साँझ
हो मजा छुट्टै गुदली साँझमा भेट्न आउनुको मजा छुट्टै लुकी लुकी कर्के नजर पार्नुको मजा त झनै छुट्टै। मलाई त यो गीत सुनेर श्रोता साथी छम छम नाच्नु मन लागेको थियो। स्टुडियोमै तपाईँलाई पनि कस्तो लाग्यो श्रोता मित्र? पक्का पनि नाच्नुभयो होला। नाच्नुभयो भने ठिकै छ, जिन्दगीका सारा पीडाहरूलाई भुलेर एकछिन नाचेकै राम्रो। तीमाथि अहिले त दसैँ चलिरहेको छ, तिहार पनि आउन लागेको छ, शुभ दीपावलीको हामी प्रतीक्षामा छौँ। पक्का पनि नाच्नुभयो होला, नाच्नु भएकै राम्रो। अहिले भने अब तपाईँलाई यो गीत पछाडि हामी अरूसँग पनि यस्ता गीतहरू आज प्रशस्त बज्नेछन्। अब केही क्षणमा हामी अरू गीतहरू पनि बजाउनेछौँ र अरू धेरै थुप्रै जानकारीहरू पनि तपाईँहरूलाई म दिने नै छौँ। तपाईँहरूलाई अहिले भर्खर यो बदलिँदो मौसमको कारणले गर्दाखेरि मानिसको आँखामा र नाकमा भनौँ न हाँछ्यु आउँछ, बेला बेला आँखा चिलाउने गर्छ भने त्यो चाहिँ बदलिँदो मौसमको कारणले गर्दाखेरि हुने एउटा रोग त नभनौँ, शरीरमा हुने एउटा नर्मल एउटा भनौँ न सामान्यतयको परिवर्तनलाई हे फिभर भनिन्छ, त्यसको बारेमा पनि म तपाईँहरूलाई जानकारी गराउनेछु। त्यस पछाडि विज्ञान र प्रविधिको विकासले भावी मानिसलाई कसरी असर पर्ला, कस्तो प्रभाव पार्ला, भावी मानिसको जीवनयापन कस्तो होला, ऊ कति वर्षसम्म बाँच्न सक्ला, उसको जीवनयापन कस्तो बन्ला, दैनिकी कसरी चल्ला भन्ने विषयमा पनि तपाईँहरूलाई छोटो जानकारी गराउनेछु। अहिले भने उही अघि भनी ल्याएकै दसैँको अहिले रमझम चलिरहेको छ। दसैँमा रमझम चलेको बेलामा हामी प्रशस्त खानेकुरा पनि खाने गर्छौँ। केटाकेटीहरूलाई पनि दसैँमा धेरै नै खानेकुराहरू दिने चलन छ हाम्रो नेपाली समाजमा। तर दसैँले कसै कसैलाई यो विषयमा खानेकुराहरूको विषयमा खानपान सम्बन्धी कुराहरूमा हामीले ध्यान पुर्याइएन भने दसैँ दशा भनेर पनि आउन सक्छ। त्यही कारणले गर्दाखेरि दसैँमा कसरी खाने र आफ्नो स्वास्थ्य खाने व्यवहारलाई कसरी सुधार्न सकिन्छ, दसैँमा धेरैभन्दा धेरै मनोरञ्जन कसरी लिन सकिन्छ र खानेकुराहरूबाट आफ्नो शरीरलाई कसरी स्वास्थ्य पार्न सकिन्छ भन्ने विषयमा जानकारी दिन गइरहेको छु। दसैँ रमझम भेटघाट र पूजाआजाको मात्र होइन, स्वादिष्ट खानाको पनि पर्व हो। सन्तुलित खानाले मान्छेको शरीरलाई सही पोषण दिन्छ। खानपानमा ध्यान नदिए बालबालिका, बुढापाका र स्वास्थ्य कमजोर भएकाहरूका लागि बढी जोखिमपूर्ण हुन्छ। विज्ञहरूका अनुसार दसैँ तिहार जस्ता चाडपर्वमा स्वास्थ्य रहन खानपानमा निकै ध्यान दिनु जरुरी छ। उच्च रक्तचाप भएका, मधुमेह भएका भनेको चाहिँ यो डायबिटिज भएका, मुटु रोगी, हृदयघात जस्ता रोग, एन्जियोप्लास्टी गरिसकेका रोगी, हार्ट फेलियर अर्थात् मुटु कमजोर भएकाहरू, उच्च कोलेस्ट्रोल, जन्मजात मुटु रोग, पेटको दीर्घकालीन रोगीहरू, ग्यास्ट्रिक, पेटको अल्सर, दीर्घकालीन मृगौला रोग भएकाहरू लगायतकाले त खाना खाँदा झनै बढी ध्यान दिनुपर्छ। दसैँमा मासुसँगै मदिरा पिउने जमात पनि धेरै छ। यो त हाम्रो नेपाली समाजमा चलिआएको प्रथा नै हो। कतिपय अवस्थामा हाम्रा पहिलेको जेनेरेसनले दसैँमा दसैँमा मासुसँगै मदिरा पिउने चलन छ। कतिपयले भेजिटेरियन दशैं पनि मनाउने गरेको पाइन्छ। एक दिनमा एउटा स्वस्थ व्यक्तिले 2 युनिट र महिलाले 1 युनिट भन्दा बढी मदिरा सेवन गर्नु हुँदैन। हाम्रो समाजमा पहिले पहिले त मदिरा खानै हुँदैन भन्ने चलन पनि थियो, तर सबैतिर सर्वव्यापी रूपमा कतिले मदिरा सेवन पनि गरेको पाइन्छ। तर यहाँ के भनिँदैछ भने एक दिनमा एउटा स्वस्थ व्यक्ति भनेको कुनै पनि रोग नलागेको व्यक्तिले 2 युनिट र महिलाले 1 युनिट भन्दा बढी मदिरा सेवन गर्नु हुँदैन। रोगी मात्र नभई स्वस्थ व्यक्तिलाई समेत एक दिनमै ज्यादा मदिरा सेवनले हृदयघात निम्त्याउन सक्छ। मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका मुटु रोग विशेषज्ञ डाक्टर ओम मूर्ति अनिल भन्छन्, मुटुको चाल अनियमित भएकाहरू, उच्च रक्तचाप नियन्त्रण नभएका र उच्च कोलेस्ट्रोल भएकाहरूले मदिरा सेवन गर्नु हुँदैन। दशैंमा मांसाहारीहरू धेरै मात्रामा बोसो भएका खाद्य पदार्थ व्यापक रूपमा उपयोग गर्छन्। खसी, राँगा आदिका रातो मासु, अण्डाको पहेँलो भाग आदिमा बढी मात्रामा बोसो पाइन्छ। कोलेस्ट्रोल, रक्तचाप र मुटु रोगीहरूले बोसो भएको खाद्य पदार्थको सकेसम्म कम प्रयोग गर्नुपर्छ। डाक्टर अनिल भन्छन् उनीहरूले खसी, राँगाको मासु, अण्डाको पहेँलो भाग आदि कम मात्रामा खानुपर्छ। उनका अनुसार सातामा एउटा सामान्य व्यक्तिले 2 मात्र अण्डा खानु उपयुक्त हुन्छ। कोलेस्ट्रोल परीक्षण नगरेकाहरू, कोलेस्ट्रोल उच्च भएकाहरू र कोलेस्ट्रोलको औषधि खाइरहेकाहरूले सकेसम्म अण्डाको पहेँलो मासु खानु हुँदैन। बोसो नभएको मानिसलाई कम तेल हालेर पकाउनुपर्छ। खाने बेलामा मासुको पिस मात्र झिकेर खानुपर्छ। हाम्रो समाजमा चाहिँ के छ भने बोसो अलिक धेरै नै भएको, बोसो सरीको मासु पनि खाने चलन हुन्छ, तर खानामा यदि मासु पकाउने, स्वास्थ्यकर मासु पकाउने भने बोसो चाहिँ फ्यालेर अथवा पाकेकै छ भने पनि बोसो चाहिँ कचौरामै छोडेर मासुको पिस मात्र टिपेर खाने गर्नाले बोसो रहित मासु खाएको मानिन्छ। मासुको लेदो कम उपयोग गर्नुहोस्, यसमा बोसो धेरै बढी हुन्छ। चिकित्सकको सल्लाह छ, एकैचोटि धेरै मासु नखानुहोस्। सकेसम्म मासुसँगै प्रशस्त सागसब्जी र सलादको प्रयोग गर्नुहोस्, यसले हानिको मात्रालाई धेरै कम गर्छ। रेसायुक्त खानाले आन्द्रामा कोलेस्ट्रोलको अवशोषण घटाउने भएकाले मासुसँगै सागसब्जी सलाद खानु स्वास्थ्यकर मानिन्छ। मिठाई बनाउँदा दुध, चिनी, घिउ, तेल आदिको प्रयोग गरिन्छ, जसले कोलेस्ट्रोल र क्यालोरी बढाउने गर्छ। मिठाईले कोलेस्ट्रोल र मुटु रोगीलाई बेफाइदा गर्छ। हाल बजारमा सुगर मिठाई पाउने गरिए पनि यो मधुमेह रोगीले ढुक्क भएर खानु हुँदैन। यस्तो मिठाईमा सेकरिन, तेल, घिउ, दुध आदिको प्रयोग भएको हुन्छ। सुगर फ्री मिठाई भनेर बजारमा जताततै अहिले मिठाईका धेरै प्रकारहरू बेच्न राखिएका हुन्छन्, तर यसमा के बुझ्न जरुरी छ भने मधुमेहका रोग भएका, डायबिटिसहरू, अलिकति सुगर अलिकति उच्च तहमा शरीरमा रहेका मानिसहरूले चाहिँ सुगर फ्री मिठाई रहेछ, चक्लेट रहेछ भनेर बजारमा पाएको जस्तो सुकै खानेकुराहरू पनि खानामा कन्ट्रोल गर्नुपर्ने हुन्छ। खानपानमा असन्तुलनले गर्दा दीर्घकालीन पेटको समस्या र अल्सर हुने भएकोले विशेष ध्यान दिनुपर्ने मेडिकेयर हस्पिटलका निर्देशक एवं पेट रोग विशेषज्ञ डाक्टर प्रदीप यादवले बताए, दशैंमा गरिष्ठ मसला, चिल्लो, बोसोयुक्त खानासँग मदिराको कुरा आउँछ। यादव भन्छन्, मदिरा सेवनले कलेजोको समस्या, पेटको अल्सर बिग्रेर रगत बग्ने लगायतका समस्या प्रशस्त देखिन्छ। मानिसको पेटमा हुने एक प्रकारको रोग अल्सरले, पेटमा अल्सर यदि बिग्रियो भने अथवा अल्सरको समस्या देखा पर्यो भने मानिसको आन्द्रामा घाउ भएर चाहिने रगतहरू बग्ने समस्या पनि देखा पर्न सक्छ। दशैंमा मासु लगायत खाद्य पदार्थ एकपटक पकाए पनि 3-4 दिनसम्म उपयोग गर्ने परिपाटीले थप स्वास्थ्य समस्या निम्त्याउने यादवले बताए। डाक्टर ऋषि काफले भन्छन्, मृगौला फेल भएर पनि डायलिसिस नगराएकाहरूले बढी सावधानी अप्नाउनुपर्छ। उनीहरूलाई मासु, मसला, नुन खुवाउनुहुन्न। मृगौलाका रोगी हुनेहरूले पनि यो माछा मासुको सेवन चाहिँ अलिक कम गरेकै राम्रो हो भनेर लेखिएको छ। चाडपर्वमा कोल्ड ड्रिङ्क्सले स्वागत गर्ने परम्परा नै बनिसकेको छ। कोल्ड ड्रिङ्क्समा कार्बोहाइड्रेट हुन्छ, यसले शरीरलाई ऊर्जा दिन्छ। स्वादका लागि पिउँदा केही फाइदा गर्दैन, अझ अतिरिक्त क्यालोरीका रूपमा शरीरमा बोसोको रूपमा जम्मा हुन्छ, डाक्टर अनिलले भने। श्रोता मित्र तपाईँहरूलाई हामीले त नभनौँ, आज स्टुडियोमा म एक्लै नै छु र तपाईँलाई मैले दसैँ सम्बन्धी कसरी स्वास्थ्यकर खानाहरूको सेवन गर्ने, खाना आफ्नो खानाको हेबिट भनौँ न, अथवा खाना कसरी कन्ट्रोल गर्ने, कसरी स्वास्थ्यकर खाना खाने, कसरी स्वास्थ्य रहने, दसैँलाई कसरी चाहिँ एउटा मूलभूत रूपमा फुल्ली इन्जोय गर्न सकिने भन्ने विषयमा तपाईँहरूलाई जानकारी गराएको छु। सो त तपाईँहरूलाई आफै पनि थाहा हुनसक्छ, दसैँमा यो बोसोहरूले गर्दाखेरि कोलेस्ट्रोलहरू बढी भएका पेसेन्टहरूले, विशेष गरेर कोलेस्ट्रोल डायबिटिज हुनेहरूले चाहिँ दसैँमा खानेकुराहरूको एकदमै ध्यान दिन जरुरी छ, र त्यसो गरियो भने हामी स्वास्थ्य रहन्छौँ। स्वास्थ्य भएर नै हामीले दसैँ तिहार हाम्रो चाडपर्व अनि हाम्रो जनजीवन हाम्रो जीविका पनि राम्ररी चलाउन सक्छौँ भन्ने यो एउटा आलेख तपाईँहरूलाई मैले पढेर सुनाइसकेको छु। यस पछाडि अब हामीसँग एउटा गीत रहेको छ र गीत तपाईँहरूलाई म प्रस्तुत गर्न गइरहेको छु। गीतको बोल छ, ऊ जितेर गइया हारेर गई, र यो गीतले भन्न खोजिरहेको छ, घायल घायल हुन्छन् प्रेमीहरू, माया गर्नेहरूले चटक्की छोडेर गएपछि, तर छोड्नेहरूले त मजाले नै छोड्छन्, धोका दिनेहरूले त रमाएर नै देलान्, तर पीडा सहनेहरूलाई मात्र थाहा हुन्छ बिछोडको पीडा। र यो बिछोड सम्बन्धीको यो एउटा गीत, त्यसकै बिछोडकै भाव दिने एउटा गीत बोकेर मैले तपाईँहरूलाई सुनाउन गइरहेको छु। जिन्दगीलाई मरुभूमिमा छोडेर हिँड्नेहरूले जितै भन्ने ठान्छन् होला, तर हार्नेहरूलाई थाहा हुन्छ मरुभूमिको पीडा। र त्यही भाव बोकेको गीत, ऊ जितेर गइया हारेर गई, राज सिग्देलको स्वरमा सजिएको यो गीत तपाईँहरूलाई।
Sani sa pa ni sa ga ma pa ni pa ma pa ga ma sa pa ma pa sa ma ga ma sa ga sa ni sa pa ni sa ga hey. जितेर गई या हारेर गई, नतीजा आफै तिर पारेर गई, उजितेर गई या हारेर गई, नतीजा आफै तिर पारेर गई, हिजो निम्ता दी बस्न दिलमा हिजो निम्तादी बस्न दिलमा, आज काले तारले बारेर गई, उजितेर गई या हारेर गई, नतीजा आफै तिर पारेर गई। मारेर गई, उजितेर गई या हारेर गई, नतीजा आफैतिर परेर गए। हरेर गई नतीजा आफैतिर पारेर गई उजतेर गई यहरेर गई नतीजा आफैतिर पारेर गई हिजो निम्ता दी बास्ना दिलमा हिजो निम् परेर गई उजतेर गई यहरेर गई नतीजा आफैतिर परेर गई नतीजा आफैतिर परेर गई नतीजा आफैतिर परेर गई।
हजुर, ऊ जितेर गई या हारेर गई नतिजा आफैतिर पारेर गई नतिजा आफैतिर पार्नेहरूलाई के थाहा हुन्छ र हार्नेहरूको कथा? घायल मुटुहरूमा पडेको पीडा केवल पीडा सहनेहरूलाई मात्र थाहा हुन्छ, अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन, अचानोलाई मात्र थाहा हुन्छ। अचानो हो थाहा पाउने पीडा, थाहा पाउने त किनभने पीडा त उसलाई मात्र परेको हुन्छ, घायल मुटुहरूमा पडेको पीडा। प्रस्फुटन भएको भावको गीत थियो यो, भर्खरै मात्र सुनिसक्नु भएको छ तपाईँले। हजुर श्रोता मित्र, भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने, रेडियो टर्न अन गर्नुभएको छ भने, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो एडलेट 101.5 को मेगाहर्जबाट प्रसारण भइरहेको कार्यक्रम यो संसार। र अहिले हाम्रो कार्यक्रम 5:30 बजेदेखि 6:30 बजेसम्म प्रसारण हुने यो कार्यक्रममा म तपाईँहरूलाई साथ दिइरहेको छु, विकास धमला। र यदि हाम्रो कार्यक्रम अन्य तपाईँहरूले सुन्न सक्नुहुन्न भने, हाम्रो कार्यक्रम सुन्नलाई अन्य अप्सन पनि छन्, अन्य विकल्पद्वारा पनि तपाईँले हाम्रो कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले www.yuvasansar.com ब्राउज गरेर पनि हाम्रो कार्यक्रम रेकर्डेड कार्यक्रम त्यहाँनिर राखिएको हुन्छ र त्यसमा गएर पनि हाम्रो कार्यक्रम सुन्न सक्नुहुनेछ भने, हाम्रो कार्यक्रम अर्को भनेको आइपिए जर्नलमा गएर पनि तपाईँले सुन्न सक्नुहुनेछ। यति मात्र होइन, अहिले त हाम्रो हातमा सबैको हात हातमा मोबाइलको सुविधा छ, मोबाइलको स्मार्टफोन हुनेहरूले त झनै कार्यक्रम स्मार्टफोनमा गएर आइट्युन्समा गएर चाहिँ युवा संसार सुन्न सक्नुहुनेछ। र तपाईँहरूलाई कार्यक्रम कस्तो लाग्छ, हाम्रो कार्यक्रमलाई अझ राम्रो बनाउनको लागि, हाम्रो कार्यक्रम अझ प्रभावकारी भनौँ, प्रभावकारी र मनोरञ्जनात्मक तपाईँले सोचे अनुसारको कार्यक्रम बनाउनको लागि हामीलाई कस्तो हामीलाई तपाईँकै सरसल्लाह सुझावहरूको आवश्यकता पर्छ, र तपाईँहरूले हाम्रो गल्ती कमी कमजोरीलाई पनि देखाइदिनु भयो भने, औल्याइदिनु भयो भने, हामीलाई कार्यक्रम कस्तो बनाउने, हाम्रो कार्यक्रम कसरी राम्रो बनाउने, योभन्दा पनि अझ कसरी राम्रो बन्न सक्छ भन्ने विषयमा हामीले सोच्न सक्छौँ। र तपाईँले त्यसको लागि हामीलाई हाम्रो हामीलाई सरसल्लाह सुझाव भनौँ, तपाईँको तपाईँकै स्वरमा तपाईँकै आवाजमा फिडब्याक दिन चाहनुहुन्छ भने, फेसबुक हाम्रो फेसबुकको पेज युवा संसारमा गएर हामीलाई म्यासेज गर्न सक्नुहुनेछ र त्यसको लागि हामी धेरै कृतज्ञ रहनेछौँ, तपाईँले हामीलाई आफ्नो कमेन्ट पठाइदिनु भयो भने। र अघि नै भने अनुसारले नि अहिले हाम्रो साउथ अस्ट्रेलियामा भनौँ अन्य देशमा कस्तो छ? अहिले एकदमै साउथ अस्ट्रेलियामा मौसम परिवर्तनको बेला भइरहेको छ। हाम्रो जाडो महिना, जाडो मौसमदेखि चाहिँ गरम मौसममा यो ट्रान्जिसन हुने एउटा समयमा यो स्प्रिङ सिजन छ अहिले, र यसको कारण यो महिनामा चाहिँ यो मौसम परिवर्तनमा हुने इन्भाइरोमेन्टको परिवर्तनले मानिसहरूमा एउटा सानो तिनो परिवर्तन ल्याउँछ, भनौँ एउटा रोगै जन्माउने गरेको छ अहिले सबैतिर। मैले हाम्रा नेपाली भुटानी दाजुभाइहरूमा के देखिरहेछु भने हे फिभरको समस्या सबै बढिरहेको छ। हे फिभर भनेको श्रोता साथी यस्तो रोग हो, रोग पनि नभनौँ, यो एउटा शरीरको बदलिँदो मौसम, बदलिँदो यो एउटा वातावरणसँग शरीरले एउटा गर्ने रियाक्सन हो यो। र यसले गर्दाखेरि चाहिँ के हुनसक्छ भन्दाखेरि, यसले धेरैचोटि यदि तपाईँलाई हाँच्यौँ आउँछ भने र तपाईँको नाक एकदमै ब्लक भइरहन्छ अथवा नाक बगिरहन्छ भने र तपाईँको कान, आँखा, विशेष गरेर आँखा र यो घाँटी पनि चिलाउने गर्छ भने तपाईँलाई बेला बेला ज्वरो जस्तो एउटा भनौँ न ज्वरो जस्तो चाहिँ सिम्टम्स पनि देखाउँछ भने तपाईँको पक्कै पनि यही बेलामा, पार्टिकुलरली यही बेलामा त्यस्तो यी अहिले अहिले भनिएका यस्ता लक्षणहरू छन् भने चाहिँ तपाईँलाई हे फिभर भएको हुनसक्छ। हे फिभर भनेको ज्वरै आउनुपर्छ, फिभरको अर्थ ज्वरै आउनुपर्छ भन्ने पनि छैन, तर हे फिभर भनेको चाहिँ यो वातावरणसँग परिवर्तन, वातावरण यो बदलिँदो वातावरणसँग हाम्रो शरीरले देखाउने एउटा रियाक्सनलाई हे फिभर भनिन्छ। हे फिभर भनेको एउटा एलर्जिक रियाक्सन हो, हाम्रो शरीरले एलर्जेन भनेको चाहिँ बाहिरको कुनै पनि एउटा फरेन पार्टिकल चाहिँ हाम्रो शरीरभित्र प्रवेश गर्यो भने हाम्रो शरीरले त्यसलाई नचिनेर एक प्रकारको एन्टिबडी, हिस्टामिन भन्ने एक प्रकारको केमिकल हाम्रो शरीरमा निकाल्छ, र त्यो केमिकलले चाहिँ त्यो बाहिरको फरेन पार्टिकललाई चिन्न नसके पछाडि हाम्रो शरीरकै आफ्नै अङ्गहरूमा त्यसले रियाक्सन देखाउँछ, र त्यो रियाक्सनलाई नै हामी हे फिभर भन्छौँ। हाम्रो र यो हे फिभर चाहिँ कसरी चाहिँ हामीले हे फिभरलाई कम गर्न सक्छौँ, अथवा यो पार्टिकुलरली यो मौसममा, अहिले विशेष गरेर यो मौसममा यो देखा पर्ने हे फिभरबाट हामी कसरी बाहिर रहन सक्छौँ, कसरी हामी चाहिँ अलिकति हे फिभरबाट टाढा रहन सक्छौँ भन्ने विषयमा पनि केही जानकारी गराइहालौँ। हे फिभर यो हुने समय, जस्तै यो स्प्रिङको बेलामा जतिखेर वातावरणमा एकदमै चेन्जेस आउँछ, परिवर्तन आउँछ, रुख बिरुवाहरूले चाहिँ नयाँ पालुवाहरू फेर्छन्, फुलहरू फुल्छन्, कोपिलाहरू लाग्छन्, यो समय एकदमै बढी रोमाञ्चकारी समय बन्छ हुन्छ हुन चाहिँ, तर यतिखेर मान्छेलाई हे फिभरले पनि सताउने गर्छ, कसैको लागि यो अभिशाप पनि बन्न सक्छ। र हे फिभर भएका मानिसहरूलाई विशेष गरेर असर गर्ने भनेको पोलन हो। यो रुखहरू पाउलिने बेलामा, बिरुवाहरू पाउलिने बेलामा त्यहाँबाट आउने एक प्रकारको गन्ध, भनौँ एक प्रकारको सानोभन्दा सानो पाउडर जस्तो चाहिँ एउटा वस्तु चाहिँ हावामा मिसिन्छ, र त्यो हावामा मिसिएर आएको वस्तु हामीले श्वास प्रश्वासद्वारा हाम्रो शरीरमा भित्र प्रवेश गर्छ र त्यसले चाहिँ हामीलाई असर गर्छ, र त्यसलाई भनिन्छ पोलन। र पोलनलाई हामीले पोलन काउन्ट पनि, यो पोलन काउन्ट चाहिँ हामीले टेलिभिजनमा हेरे पनि भयो अथवा न्युज पेपरमा हेरे पनि भयो, अथवा पोलन काउन्ट भनेर हामीले आफ्नो मोबाइलमा भएको अथवा कम्प्युटरमा बिहानै उठेपछि आजको पोलन काउन्ट कति छ भनेर हामीले वेबसाइटमा गएर हेऱ्यौँ भने पनि कुन जग्गामा पोलन काउन्ट कति छ भन्ने कुरो देखाइहाल्छ, र पोलन काउन्ट धेरै भएको दिनमा चाहिँ हामी ढोकाभित्रै बस्नुपर्ने हुन्छ। ढोकाभित्रै बस्नुको कारण चाहिँ यो हो कि हामी बाहिर गएपछि यो फिभरले हाम्रो हावामा मिसिएर आएको त्यो बिरुवाबाट प्रड्युस भएको चाहिँ ग्यासले हामीलाई असर गर्छ, र त्यस्तो मौसमको बेलामा हामीले भरसक घरभित्रै बसेको राम्रो हुनेछ। र कतिपय बिरुवाहरू जो जान्न जरुरी छ, यो फिभरले वर्षेनी सताइरहने मानिसहरूलाई कस्तो बिरुवाहरूले बढी पोलन भनौँ त्यो प्रकारको एउटा ग्यास प्रड्युस गर्छ भन्ने विषयमा पनि हामीले जान्न जरुरी छ। त्यस्तो प्रकारको पोलन प्रड्युस गर्ने लाई चाहिँ हामीले सकभर आफ्नो हाम्रो गार्डनबाट, हाम्रो भनौँ न अगाडि पछाडिको घरको अगाडि पछाडिको जग्गाबाट हामीले त्यसलाई चाहिँ फ्यालेर अरू कुनै प्रकारको बिरुवा ल्याएर पनि रोप्न सक्छौँ। र हाम्रो अगाडि पछाडिपट्टि घरको अगाडि पछाडिपट्टि घाँसहरू छ भने र घाँसहरू झारपातहरू हामीले हे फिभर भएका व्यक्तिहरूले हे फिभर हुने मौसममा त्यो नकाटेकै राम्रो। कसैलाई त्यो लन मौन गर्नुपर्नेछ भने कसै व्यक्ति अरू घरका अन्य सदस्यहरूलाई लगाउन सकिन्छ। हे फिभर भएर आँखा एकदमै चिलाउने व्यक्तिहरूले आँखा एकदमै धोइरहनु पर्ने हुन्छ। पानीले हामीले चिसो पानीले हाम्रो आँखामा चाहिँ स्प्ल्यास गऱ्यौँ भने आँखा पखाल्यौँ भने हे फिभरको प्रभावबाट हामी अलिकति टाढा रहन सक्छौँ। र घरमा कतिपय मानिसहरूले यो घरमा चाहिँ जनावरहरू पाल्ने चलन हुन्छ, जस्तै पेट एनिमलहरू कुकुर बिरालाहरू पाल्ने गरिन्छ र त्यस तिनीहरूको त्यो एउटा बाहिर छालादेखि बाहिरको उनीहरूको शरीरमा भएको रौँहरू पनि हाम्रो शरीरको हाम्रो नाकहरूको कन्ट्याक्टमा आयो भने चाहिँ त्यसले पनि हे फिभर गराउने गर्छ र त्यसले अलिकति हे फिभरलाई अझ डेन्जर पनि बनाइदिन्छ। र हे फिभर कसरी हे फिभरको चाहिँ कस्तो कस्तो ट्रिटमेन्टहरू छ, चिकित्सकीय रूपमा कसरी त्यसलाई चाहिँ निवारण गर्न सकिन्छ भन्ने विषयमा अलिकति जानकारी गराइहरौँ। र कुनै पनि हे फिभरको यो ट्रिटमेन्ट गर्ने विषयमा डक्टरसँग अनिवार्य रूपमा जानकारी लिनुपर्ने हुन्छ। हामीले तपाईँहरूलाई हे फिभरको बारेमा जानकारी दिए पनि औषधि लिनुपर्ने अवस्था भएको ठान्नुभयो भने डक्टरसँग अनिवार्य रूपमा तपाईँले जानकारी लिनुपर्ने हुन्छ। डक्टरको सुझाव नै मानेको राम्रो। तर पनि हे फिभरको बारेमा यदि तपाईँलाई आफ्नो शरीरमा हे फिभर भएको शङ्का लागेको छ भने डक्टरसँग जानुहोस्, डक्टरलाई ट्याब्लेट लेख्न लगाइ माग्नुहोस्। किनभने आँखामै मात्र यदि समस्या छ भने तपाईँले विशेष प्रकारको हे फिभरलाई यो कम गर्ने हाम्रो शरीरले हिस्टामाइन प्रोड्युस गरेको हुन्छ हे फिभर गराउनलाई, र त्यो हिस्टामाइन चाहिँ कम गराउने एन्टी हिस्टामाइन आई ड्रप्सहरू पनि हुन्छ र त्यो तपाईँले आफ्नो शरीर आँखामा लगाउनु भयो भने त्यसले तपाईँलाई अलिकति सुरक्षित महसुस गराउला। त्यसै गरेर नाकमा अलिकति स्प्रे गर्ने नेजल स्प्रेहरू पनि छन् हे फिभरलाई कन्ट्रोल गर्नको लागि, त्यसले गर्दाखेरि आछीमा हुने रुगा लाग्ने समस्याबाट मुक्त हुन सक्नुहुनेछ। र यसको लागि हामीले जानकारी दिए पनि तपाईँले अवश्य पनि तपाईँलाई आफ्नो यो आछी आउने समस्या छ, रुगा लाग्ने समस्या छ, टाउको दुखिरहेको छ यो मौसममा, आँखा चिलाइरहेको छ, कान चिलाइरहेको छ भने तपाईँलाई हे फिभर भएको हुनसक्छ, डक्टरसँग सल्लाह लिनु सक्नुहुनेछ अथवा दबाई बेच्ने फार्मेसी पसलहरूमा पनि गएर तपाईँले आफ्नो यो सिम्टम्सहरूको लक्षणहरूको बारेमा बताउनु भयो भने उहाँहरूले पनि तपाईँलाई सहयोग गर्न सक्नुहुनेछ। यस पछाडि तपाईँलाई फेरि अर्को गीत साङ्गीतिक कोसेली प्रस्तुत गर्ने बेला भइसकेको छ। धेरै बेर गफ पनि हामीले गरिसक्यौँ, हे फिभरको बारेमा जानकारी गराइसक्यौँ। अब भने साङ्गीतिक कोसेलीको पालो आएको छ, कर्णदासको स्वरमा सजिएको गीत मेरो मन भर्खरै बजारमा आएको छ र त्यो तपाईँहरूकै लागि सुन्नुहोला।
सके तिमीलाई मेरो मन यो मेरो मन दी सके तिमीलाई तिम्रो आँखामा झुले तिम्रो बोलीमा भुले आफ्नो बना सके तिमीलाई तिम्रो आँखामा झुले तिम्रो बोलीमा भुले आफ्नो बनाइ सके तिमीलाई पुरानै कहानी तिमलाई पाए मृत्यु कमाउनु भाग्य मेरो हुने छु खरानी मेरो खुसी तिम्रो नै आँसो हाँसी खुसी तिमी सँगै लेखिदिन्छु मेरो कहानी लेखिदिन्छु मेरो कहानी लेखिदिन्छु मेरो कहानी कहानी हाँसी खुसी तिमी सँगै लेखिदिन्छु मेरो कहानी लेखिदिन्छु मेरो कहानी लेखिदिन्छु मेरो कहानी कहानी सके तिमीलाई
मेरो मन दिसके तिमीलाई कर्णदासको आवाजमा सजिएको कर्णप्रिय भनौँ एकदमै रोचकिलो सङ रोचकिलो गीत मेरो मन तपाईँहरूलाई सुनाए सुनाइसकेको छु। अब भने अघि नै भने अनुसारले मेरो हातमा रहेको छ एउटा विज्ञान र प्रविधि अथवा अहिले भनौँ अहिलेको यो युग नै विज्ञान र प्रविधिको युग हो। मानिसको जीवनमा विज्ञान र प्रविधिले एकदमै छोड्नै नसकिने इन्सेपरेबल एउटा प्रभाव छोडेर गइसकेको छ, अहिलेसम्म हामीलाई प्रभाव पनि पारिरहेको छ। र यो विज्ञान र प्रविधिको कारणले गर्दाखेरि संसारको अहिलेको विकासको क्रमले गर्दाखेरि मानिसको भावी मानिसमा कस्तो परिवर्तन आउन सक्छ, हामी कसरी परिवर्तन हुन सक्छौँ, अबको 50 वर्षमा अबको 100 वर्षमा 500 वर्षमा मानिसहरू कसरी परिवर्तन हुन सक्छन्, विज्ञान र प्रविधिको कारणले गर्दाखेरि हाम्रो फिजिकल भनौँ यो शारीरिक बनावटमा शारीरिक र मेन्टल्ली पनि भनौँ शारीरिक भनौँ सबै रूपमा चाहिँ हामी कसरी परिवर्तन हुन सक्छौँ, हाम्रा सन्ततिहरू हामीभन्दा कुन हिसाबमा फरक बन्न सक्छन् भन्ने विषयमा एउटा छोटो जानकारी तपाईँलाई गराउन गइरहेको छु। 2050 सम्ममा पृथ्वीमा अहिलेको भन्दा नयाँ प्रकारको मानव जातिको उत्पत्ति हुने वैज्ञानिकले दावी गरेका छन्। अत्याधुनिक तथा चरम प्रविधि व्यवहार तथा प्राकृतिक छनौटको फलस्वरूप नयाँ प्रकारको मानवको विकास हुने दावी वैज्ञानिकको छ। ग्लोबल ब्रेन इन्स्टिच्युटका शोधकर्ता क्यान्डेल लास्टका अनुसार मानव जाति अहिले मुख्य क्रम विकास जन्य संक्रमणमा छ। आगामी 4 दशक भन्दा कम अवधिमै मानिस बढी बाँच्ने, पाको उमेरमा बच्चा जन्माउने तथा सामान्य मानवीय कार्यका लागि समेत कृत्रिम सूचनामा निर्भर हुने दावी हुनको छ। अहिले नै भने हामी सामान्य सूचना गर्दाखेरि सामान्य सूचनाको आदान प्रदान ओल्लो घरदेखि पल्लो घर ओल्लो कोठादेखि पल्लो कोठा हामीले कसैलाई बोलाउनु पर्यो भने पनि हामी मोबाइलको प्रयोग गर्ने गरेका छौँ र भोलिको अवस्थामा पनि हाम्रो त्यही अवस्था हावी हुने एकदमै सम्भावना छ। यस्तो परिवर्तन निकै तीव्र रहेको र यसलाई बाँदरबाट एपमा परिवर्तन तथा एपबाट मानव जातिमा परिवर्तन भएको घटनासँग तुलना गर्न सकिने उनले बताएका छन्। तपाईँको 80 वा 100 वर्षको उमेर तपाईँका हजुरबुबा हजुरआमाको भन्दा नितान्त फरक छ। हामीले आफ्नो समयको अधिकांश हिस्सा भर्चुअल रियालिटीमा बिताउनेछौ भन्दा कसले पत्याउँछ? उनी भन्छन्, क्रम विकासका कतिपय वैज्ञानिकहरूका अनुसार सन् 2050 मानिसको औसत उमेर 120 भन्दा बढी रहनेछ। शोधकर्ता लास्टका अनुसार मानिसमा भविष्यमा यौनिक परिपक्वतामा समेत ढिलाइ हुनेछ। मानिसको मस्तिष्कको आकार बढ्दै जाँदा ऊर्जा मस्तिष्कमै बढी खपत हुने र त्यसले प्रजननमा असर पुर्याउने दावी शोधकर्ताको छ। प्रजनन कार्यको लागि पनि शक्ति चाहिने हुन्छ र त्यो शक्ति चाहिँ हाम्रो दिमागले एकदमै धेरै नै काम गर्नुपर्ने भएको कारणले गर्दाखेरि मानसिक रूपमा दिमागको लागि हाम्रो मस्तिष्कमा बढी एनर्जी चाहिने कारणले गर्दाखेरि हाम्रो प्रजनन उमेर पनि भनौँ अथवा प्रजनन उमेर पनि ढिलो हुनेछ। शोधकर्ताका अनुसार मानिसको जीवन निकै सुस्त हुनेछ र निकै बुढो भएर मात्र मर्नेछ। अहिले औसत रूपमा मानिसको आयु 70-80 वर्ष, विकसित राष्ट्रहरूमा 70-80 वर्ष छ भने नेपाल जस्तो एउटा विकास हुँदै गरेको विकासशील राष्ट्रमा मानिसको उमेर औसत आयु भनेको 59 वर्ष रहेको छ। तर अबका पछिका वर्षहरूमा यदि अहिलेकै जस्तो तरिकाले मानिसले सुविधा पाउने हो र विज्ञान र प्रविधिको र अरू चिकित्सकीय विज्ञानको पनि त्यसरी नै विकास हुँदै जाने हो भने मानिसको मर्ने उमेर पनि बढेर जान्छ अथवा मानिस निकै बुढो उमेरसम्म बाँच्न सक्छ। यसका केही लक्षणहरू अहिले नै देखिन थालिसकेका छन् र विश्वमा मानिसहरूको पहिलो बच्चा पाउने उमेर बढ्दो छ। पहिले हाम्रो धेरै अगाडि नै हामीले सुनेको पनि के छौँ भने हाम्रो नेपाली समाजमा विशेष गरेर पूर्वीय सभ्यतामा मानिसहरूले महिलाहरूले चाहिँ कम उमेरमै विवाह गर्ने र कम उमेरमै बच्चा जन्माउने एउटा प्रथा नै थियो। त्यो तरिकाले हाम्रै हजुरआमाहरू हाम्रै समाजमा अहिले जुन वृद्ध अवस्थामा हुनुहुन्छ उहाँहरूले नै पनि आफ्नो कथाहरू हामीलाई भन्नुहुन्थ्यो कि 11-12 वर्षमा बच्चा जन्मेको कथाहरू हामीलाई गर्नुहुन्थ्यो। अबको विश्व त्यस्तो रहने छैन, अलिकति पछाडि गएर मात्रै पहिलो बच्चा पाउने उमेर पनि बढ्दै गइरहेको छ। 22 वर्ष 23 वर्ष 25 वर्ष 30 वर्ष हुँदै के थाहा यो 50 वर्षसम्म पनि पुग्न सक्नेछ। यदि मान्छेको आयु 120 वर्षसम्म बाँच्ने भयो भने त्यो 50 वर्षमा पहिलो बच्चा उमेर जन्माउने भन्ने कुरो त्यति अचम्मको मानिने छैन। उनको शोध प्रतिवेदन करेन्ट एजिङ साइन्स जर्नलमा छापिएको थियो। यो विषयमा मानिसको प्रजनन र मानिसको भौतिक भनौँ न शारीरिक शरीरमा पनि डेभलपमेन्टमा कसरी चाहिँ सूचना तथा यो विज्ञान प्रविधिको विकासले गर्दाखेरि कस्तो असर पार्ला भन्ने विषयमा तपाईँलाई जानकारी गराइसकेको छु। अब यस पछाडि फेरि भनेको तपाईँलाई मैले एउटा गीत सुनाउनु पर्ने भएको छ। गीतको बोल छ रोकिन लाग्यो सास मेरो प्रिय। यो चाहिँ स्वरूप राजको स्वरमा सजिएको यो गीतले भनिरहेको छ, छोडी जानेले छोडेर गए पनि प्रणय बन्धनका पल पल क्षणहरू सम्झनेहरूले साँचो प्रेमीहरूले सम्झिरहन्छन् आफ्नी प्रियासीलाई। हरेक श्वासहरूमा हरेक प्राणहरू प्रियासीका बोलीहरू प्रियासीकै आवाजहरूमा अल्झिरहन्छन्। उठ्नै लागेको प्राण पनि प्रियासीकै नाम जप्दै पर्खिरहन्छ प्रियासीकै आगमन। संसार नै एक्लो हुन्छ जब प्राण छैन भने, संसार नै एक्लो हुन्छ जब साथ छैन भने। यस्तै भाव बोकेको एउटा साङ्गीतिक कोसेली तपाईँलाई सुनाउँदै अहिले
मेरो प्रिया रोकिन लाग्यो सास मेरो प्रिया पानी खुवाउन आउँछु कि आउँदिनौ लौनाय सानो आइहाल छिटै नत्र मुख देख्न आउँछौ कि पाउँदिनौ रोकिन लाग्यो सास मेरो प्रिया थाराउना लागे उठा भइसक्यो जिउ चिसो तै पनि परम गएन तिम्रै भएर घिड्किसो तै पनि परम गएन तिम्रै भएर ए आँखा तिम्रै हेरेर बाटो टोलाइरहेका छन् इशारा गर्दै हातले तिमीलाई बोलाइरहेका छन् मरेपछि चुरार पोते मरे पछि चुरार पोते सिउँदोमा सिन्दुर लाउँछु कि लाउँदिनौ लाउनाए सानो आइहाल छिटै नत्र मुख देख्न पाउँछौ कि पाउँदिनौ रुकिन लाग्यो सास मेरो प्रिया खबर पाइनौ कि पाएर आइनौ व्याकुल भयो मन त मैरीमा सर्ने तयारी गर्दैछन् यहाँ सारा आफन्त मैरीमा सर्ने तयारी गर्दैछन् यहाँ सारा आफन्त आइपुग्ने हो कि यो एकै मुठी परान गएसी भक्कानो फुटै रुन्छु कि यो लास खरानी भएसी सुनेर मेरो मृत्युको खबर सुनेर मेरो मृत्युको खबर शोकको गीत गाउँछु कि गाउँदिनौ लौनाए सानो आइहाल छिटै नत्र मुख देख्न पाउँछौ कि पाउँदिनौ रुकिन लाग्यो सास मेरो प्रिया
रोकिन लाग्यो सास मेरो प्रिया स्वरूप राज आचार्यको स्वरमा सजिएको सुमधुर एउटा साङ्गीतिक कोशैली थियो यो अहिले तपाईँलाई सुनाइ तपाईँले सुनिरहनु भएको सङ्गीत र यस बेला हाम्रो घडीको घडीले पनि टाटा गरिसकेको छ हामीलाई बाहिर जा भनिसकेको छ यही हप्ता यही बेला अर्को हप्ता यही समय तपाईँहरूसँग फेरि हामी उपस्थित हुनेछौँ अहिलेलाई भने एउटा तिहार सम्बन्धी एउटा गीत छोड्दै तपाईँहरूलाई म जाने जमर्को गरिरहेको थिएँ तर हामीलाई घडीले बिदा दिइसकेको छ त्यसै कारणले गर्दाखेरि तपाईँबाट आज छुट्टिने प्रण गर्दै बाहिर निस्किँदैछु टाटा बाई बाई